नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल जेठ 7 गते बिहिबार, ज्येष्ठ शुक्ल पक्ष पञ्चमी तिथि, तदनुसार 21 मे सन् 2026, नेपाल सम्वत 1146। कार्यक्रम अखबारमा गोर्खापत्र राष्ट्रिय दैनिकको अग्र पृष्ठमा रहेको समाचारलाई सबैभन्दा पहिला समावेश गर्दैछौ। तर्जुमा क्रममा सूचना प्रविधि र एआई विधेयक समाचार शीर्षक रहेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सूचना प्रविधि, साइबर सुरक्षा र एआई सम्बन्धी विधेयक तर्जुमा चरणमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा शून्य विशेष र आकस्मिक समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल सिन्हाले डिजिटल ट्रान्सफर्मेशनलाई व्यवहारमा अनुभूत हुने गरी काम भइरहेको बताउनु भएको हो। सरकारको उच्च प्राथमिकता क्षेत्र मध्ये डिजिटल ट्रान्सफर्मेशन एक भएको उहाँले बताउनुभयो। संसदमा उठेका प्रश्नमा विभागीय मन्त्रीबाट संसदलाई सम्बोधन भएको चालू अधिवेशनमा पहिलो हो। यसअघि अधिवेशनमा पनि सभामा उठेका प्रश्नमा विभागीय मन्त्रीबाट सम्बोधन भएका थिएनन्। उहाँले सरकारको आगामी एक वर्षमा सम्पन्न हुने डिजिटल डिभाइड न्यूनीकरणका कामलाई पनि प्राथमिकतामा राखेको बताउनुभयो। दुर्गमदेखि शहरसम्म भरपर्दो र पहुँच योग्य दूरसंचार सेवा विस्तार कार्यक्रम एक वर्षसम्म सम्पन्न गर्ने मन्त्रालयको लक्ष्य रहेको पनि उहाँको भनाइ रहेको छ। रोजगारी सिर्जनामा प्रयत्नशील समाचारमा उपशीर्षक रहेको छ। यस्तै श्रम तथा रोजगार मन्त्री रामजी यादवले पनि मन्त्रालय विषयमा उठाइएका प्रश्नको जवाफ दिनुभएको छ। मन्त्री यादवले स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गरी युवालाई स्वदेशमै रोजगारीको अवसर दिन सरकार प्रयत्नशील रहेको बताउनुभयो। त्यसै गरी प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध समाचार उपशीर्षक पनि रहेको छ। तर्जुमा क्रममा सूचना प्रविधि र एआई विधेयक आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। सगरमाथामा आरोहीको लाम आजको गोर्खापत्र दैनिककै अग्रपृष्ठमा रहेको खबरलाई लिँदैछौ। एक सातामा 250 भन्दा बढ़ी आरोही सगरमाथा चुचुरोमा पुगेर फर्किएका छन्। यस सिजनका लागि आरोहण खुलेको पछिल्लो एक सातामा उल्लेख्य संख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन्। सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फील्ड कार्यालयका अनुसार वैशाख 31 गते चुचुरोसम्मको बाटो खुले यता बुधबारसम्म उल्लेखित संख्यामा आरोही र सहयोगी शेर्पा समेतले आरोहण पूरा गरी आधार शिविर फर्किएका हुन्। खुम्बु क्षेत्रको पर्वतारोहण सम्बन्धी गतिविधि व्यवस्थित, मर्यादित, सुरक्षित र भरपर्दो बनाउन आधार शिविरमा खटनु भएका सम्पर्क अधिकृत सुशील शेर्माका अनुसार सगरमाथा आरोहणको समय 10 दिन मात्र बाँकी रहँदा विभिन्न शिविरमा पुगेका आरोही चुचुरोतर्फ लागेका छन्। सगरमाथामा आरोहीको लाम आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यलमा कान्तिपुर दैनिकको अग्रपृष्ठमा खबर प्रकाशित छ। सरकार बनेको डेढ महिनासम्म पनि प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राजदूतसँग भेट गर्नु भएको छैन। नेपाल भारत सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जीवनमै असर पर्ने गरी भन्सारमा कडाई पनि भएको छ। नेपाली भूमि लिपुलेख भएर तीर्थयात्रा मार्ग शुरू गरे यता नयाँ दिल्ली र बेजिङ दुवैलाई कूटनीतिक नोट पठाइएको छ। यो घटनाक्रम भारतीय विदेश सचिव काठमाडौँ आउन लागेको केही दिन अघि मात्र भएको हो, जसले अन्तत त्यो भ्रमण नै स्थगित गराएको थियो। नेपाल भारत सम्बन्धलाई नजिकबाट हेर्ने कूटनीतिज्ञ, विश्लेषक र परराष्ट्र मामिला विज्ञहरूका अनुसार यो काठमाडौँको नयाँ सरकार फरक तरिकाले काम गर्न चाहन्छ भन्ने प्रष्ट संकेत पनि हो। सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यलमा आजको कान्तिपुर दैनिकको अग्र पृष्ठमा खबर प्रकाशित छ। साथै कान्तिपुर दैनिकको यसै पृष्ठमा प्रकाशित अर्को समाचारलाई पनि कार्यक्रम अखबारमा समावेश गर्दैछौ। प्रदेश सरकारमा पालो फेर्न कांग्रेस र एमाले कसरत। कांग्रेस सभापति थापा र उपसभापति शर्मा नै प्रदेश सरकारको नेतृत्व बदल्न सक्रिय। एमाले अध्यक्ष ओलीसँग श्रृंखलाबद्ध संवाद। कांग्रेस र एमाले प्रदेश सरकारको नेतृत्व फेरबदल गर्न गृह कार्यमा जुटेका छन्। सरकारमा आलो पालो नेतृत्व गर्ने दुई वर्ष अघिको समझदारी कार्यान्वयन गर्न दुई पार्टीका शीर्ष नेताहरूले श्रृंखलाबद्ध संवाद गरिरहेका छन्। प्रदेश सरकारको नेतृत्वमा पालो फेर्न कांग्रेसबाट सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अग्रसरता लिइरहनु भएको छ। कांग्रेसले एमालेसँग समझदारी जुटाउन उपसभापति शर्मालाई जिम्मेवारी दिए पनि सभापति थापाले समेत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्नुभएको छ। प्रदेश सरकारमा पालो फेर्न कांग्रेस एमालेको कसरत। कान्तिपुर दैनिकको अग्र पृष्ठमा यो खबर प्रकाशित छ। पदमा छँदा राईदाई अहिले मुद्दामाथि मुद्दा। भ्रष्टाचारको रकमी बलले सत्ता र शक्तिलाई नचाउँदै केही समय अघिसम्म कमिशन ठेक्का सेटिङको साम्राज्य हाँकेकाहरू अहिले मुद्दै मुद्दाको खातमा। नयाँ पत्रिका दैनिकको अग्र पृष्ठमा खबर प्रकाशित रहेको छ। यसरी मुद्दा खेप्नेहरूमा विकल पौडेल, पूर्व कार्यकारी निर्देशक सुरक्षण मुद्रण केन्द्र, उहाँलाई सम्पत्ति शुद्धिकरणको मुद्दा चलिरहेको छ। उहाँको बिगो 61,13,21,153 रहेको छ। विदेशी विनिमय अपचलनको दोस्रो मुद्दा रहेको छ, जसमा 1,83,00,00,000 बिगो माग गरिएको छ। मुद्दा हुण्डी कारोबार पनि रहेको छ, जसमा 1,46,66,000 बिगो माग दावी गरिएको छ। त्यसै गरी सार्वजनिक सम्पत्ति हानि नोक्सानीको मुद्दा पनि विकल पौडेलका विरूद्धमा रहेको छ, जसमा बिगो 38,67,17,640 रहेको छ। मुद्दा गैर कानूनी सम्पत्ति आर्जन रहेको छ पाँचौं मुद्दा, त्यसमा 62,00,00,000 बिगो माग दावी गरिएको छ। गैर कानूनी लाभ हानि विकल पौडेलका विरूद्ध छैटौं मुद्दा रहेको छ, जसमा 40,85,74,000 बिगो माग दावी गरी मुद्दा दायर भएको छ। सातौं मुद्दा झुटा विवरण पेश गरेर सरकारी नियुक्ति, जसमा बिगो माग दावी 10,000 रहेको छ। त्यसै गरी अर्को मुद्दा आठौं मुद्दा गैर कानूनी लाभ हानिसँग सम्बन्धित रहेको छ, जसमा 69,08,81,000 बिगो माग गरिएको छ। सुनिल पौडेल, पूर्व प्रबन्धक प्रबन्ध निर्देशक नेपाल टेलिकम, मुद्दा सार्वजनिक सम्पत्ति हानि नोक्सानी बिगो 23,27,58,000 माग गरिएको छ। त्यसै गरी गैर कानूनी सम्पत्ति आर्जनको मुद्दा पनि रहेको छ, जसमा 1,19,24,000 माग दावी रहेको छ। मुद्रा विदेशी विनिमय अपचलन, जसमा 77,45,003 यसमा 3 गुणा जरिवानाको बिगो माग दावी गरिएको छ। सरकारी लिखत कृत्यको मुद्दा पनि रहेको छ, 70,000 बिगो माग दावी गरिएको छ। घुस लिएको मुद्दा रहेको छ, 3,08,50,000 बिगो माग दावी गरिएको छ। सार्वजनिक सम्पत्ति हानि नोक्सानी, जसमा 33,48,17,000 बिगो माग दावी गरिएको छ। त्यसै गरी गैर कानूनी लाभ हानिको विषय रहेको छ, सुनिल पौडेल पूर्व प्रबन्ध निर्देशक नेपाल टेलिकमका विरूद्ध चलेका मुद्दाको विवरण हो। त्यसै गरी प्रदीप अधिकारी पूर्व महानिर्देशक नागरिक उड्डयन प्राधिकरण, मुद्दा गैर कानूनी लाभ हानि, जसमा 8,36,73,55,000 बिगो माग दावी गरिएको छ। सार्वजनिक सम्पत्तिको हानि नोक्सानीको मुद्दा पनि रहेको छ, जसमा 13,57,46,213 बिगो माग दावी गरिएको छ। सार्वजनिक सम्पत्ति हानि नोक्सानीकै अर्को मुद्दामा 46,00,00,000 माग दावी गरिएको गरिएको छ। गैर कानूनी लाभ हानिमा 3,62 करोड़को माग दावी लिएको छ। त्यसै गरी अन्य विभिन्न निकायको विभिन्न पदमा रहँदाखेरि सरकारी सम्पत्तिको अपचलन, दुरूपयोग, गैर कानूनी लाभ हानिका सन्दर्भमा मुद्दा चलाइएका व्यक्ति र मुद्दाको विवरण पनि यो समाचारमा उल्लेख गरिएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। पूर्व मन्त्री खड्कासँग भेटियो, 1 अर्बमाथिको सम्पत्ति, धेरै सम्पत्तिको स्रोत खुलाउन सकेनन्, जेठभित्रै मुद्दा दायर गर्ने अनुसन्धान तीव्र, आजको नयाँ पत्रिका दैनिककै अग्रपृष्ठमा यो खबर रहेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग हुँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको समेत छानबिनको दायरामा रहनुभएका पूर्व मन्त्री तथा कांग्रेस नेता दीपक खड्कासँग 1 अर्बभन्दा धेरैको सम्पत्ति भेटिएको छ। स्रोतका अनुसार उहाँले धेरै सम्पत्तिको स्रोत खुलाउन सक्नु भएको छैन। चलन चल्तीको मूल्य अनुसार 1 अर्बभन्दा धेरैको सम्पत्ति भेटिएपछि आयोगले उहाँको सम्पत्ति विवरणको विश्लेषण गरी बयान लिन थालेको छ। खड्कामाथि गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। पूर्व मन्त्री खड्कासँग भेटियो, 1 अर्बमाथिको सम्पत्ति, धेरै सम्पत्तिको स्रोत खुलाउन सक्नु भएन, जेठभित्रै मुद्दा दायर गर्ने गरी अनुसन्धान तीव्र, नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। हाउसमा हर्क हंगामा, नागरिक दैनिकको अग्रपृष्ठमा खबर प्रकाशित रहेको छ। प्रतिनिधि सभामा सरकार र प्रधानमन्त्रीको काम कार्यवाहीबारे निरन्तर खबरदारी गर्ने बलियो प्रतिपक्षीको भूमिकामा सांसद हर्क साम्पाङ देखिनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहनुभएका साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुन्जेल सदनमा विरोध जारी राख्ने बताएर आफ्नो अडानलाई निरन्तरता दिइरहनु भएको छ। हाउसमा हर्क हंगामा, नागरिक दैनिकको अग्रपृष्ठको खबर हो यो। स्वास्थ्य बीमा कार्यक्रमप्रति सरकारी अस्पताल नै छैनन् सन्तुष्ट, बीमा बोर्डले अनावश्यक दुःख दिएको गुनासो, नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा प्रकाशित समाचारलाई लिँदैछौ। स्वास्थ्य बीमा कार्यक्रमलाई लिएर सरकारी अस्पतालहरूले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बीमा बोर्डप्रति असन्तुष्टि जनाएका छन्। बोर्डले सरकारी अस्पताललाई स्वास्थ्य बीमाको दावी भुक्तानी गर्दा अनावश्यक शंका उपशंका गरेको र बीमाको भुक्तानी नदिएको भन्दै अस्पतालहरूले असन्तुष्टि व्यक्त गरेका हुन्। स्वास्थ्य बीमा कार्यक्रमप्रति सरकारी अस्पताल नै छैनन् सन्तुष्ट, आजको नयाँ पत्रिका दैनिकको भित्री पृष्ठको खबर हो यो। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
प्रिपेड होस् या पोस्टपेड, सबैको लागि छ यो प्याक। हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड, रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसंगहरू। प्रधान न्यायाधीश नियुक्तिपछि तत्कालीन कायम मुकायमको आदेश कार्यान्वयन, आजको कान्तिपुर दैनिकको भित्री पृष्ठको खबरलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौ। अध्यादेशबाट संवैधानिक परिषद सम्बन्धी कानून संशोधन गरेर प्रधान न्यायाधीशमा गरिएको सिफारिश विरूद्ध दायर रिट दरपीट विरूद्ध निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको छ। तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको इजलासले सोमबारै निवेदन दर्ता गर्न आदेश जारी गरेको भए पनि नयाँ प्रधान न्यायाधीश नियुक्ति भएपछि मात्र दर्ता भएको हो। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिले गत 22 वैशाखमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेको पर्सिपल्ट परिषदले चौथो वरियतामा रहनुभएका तत्कालीन न्यायाधीश मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। 25 वैशाखमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवाल रिट लिएर सर्वोच्च अदालत पुग्नु भएको थियो, तर सर्वोच्च प्रशासनले रिट दर्पिट गरिदिएको थियो। त्यसपछि उहाँहरूले दर्पिट विरूद्ध निवेदन दिनुभएको थियो, त्यस निवेदनलाई पनि सर्वोच्च प्रशासनले होल्ड गरेको थियो। प्रधान न्यायाधीश नियुक्तिपछि तत्कालीन कामुकको आदेश कार्यान्वयन आजको कान्तिपुर दैनिकको भित्री पृष्ठमा यो खबर प्रकाशित छ। आजको नेपाल समाचार पत्रले सर्वोच्च अदालतमा मुद्दाको चाङ, सुधार योजना फेरि परीक्षणमा समाचार शीर्षक सहित समाचार प्रकाशित गरेको छ। सर्वोच्च अदालतमा मुद्दाको चाङ घटाउने प्रतिबद्धता पटक पटक दोहोरिए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा 22,000 भन्दा बढ़ी मुद्दा अझै विचाराधीन रहेका छन्। न्याय पाउन सेवाग्राहीले वर्षौं कुर्नुपर्ने अवस्था हटाउन नयाँ प्रधान न्यायाधीशले फेरि सुधार योजना अघि सार्नु भएको छ। सर्वोच्च अदालतले मुख्य अभियान फाँट खड़ा गरेर सुनवाई थाले पनि प्रभावकारी रूपमा फर्छेट हुन सकेको छैन। गत भदौ 23 र 24 गतेको जेएनजी विद्रोहपछि भएको आगलागीबाट सूचना प्रविधि सर्भर लगायत उपकरणमा पुगेको क्षतिका कारण मुद्दा प्रवाह व्यवस्थापनमा समस्या आई बक्यौता मुद्दाको संख्या बढ़दै गएको पाइएको छ। सर्वोच्चमा मुद्दाको चाङ, सुधार योजना फेरि परीक्षणमा नेपाल समाचार पत्रको खबर हो यो। दक्षिण एसियामै उच्च करको बोझ, नेपालमा आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि सर्वसाधारणलाई न्यून सामाजिक सेवा तथा सुरक्षा, आजको कान्तिपुर दैनिकमा समाचार रहेको छ। आमदानीको 39% आयकर बुझाइरहेका नेपालीले पाउने सेवा अत्यन्त न्यून मात्र नभई राजस्व संकलन पनि संकुचित हुँदै गएको छ। आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि पूर्वाधारको कमी र न्यून सामाजिक सेवा सुरक्षाका कारण सर्वसाधारणमा निराशा बढ़दै गएको छ। नेपालको आयकरको दर दक्षिण एसियामै सबैभन्दा महँगो भएकाले त्यसलाई घटाउनुपर्ने कर विज्ञ एवं चार्टर्ड एकाउन्टेन्टहरू को भनाई रहेको छ। अन्तर्राष्ट्रिय जगतमा नेपालमा 39% आयकर लाग्छ भन्ने नकारात्मक सन्देश फैलिएको छ, जबकि उच्च दरबाट करिब 4-5 अर्ब मात्र कर उठेको होला। समाचारमा विभिन्न व्यक्तिहरूको भनाईलाई समेत उल्लेख गरिएको छ, जसमा अर्थमन्त्री स्वर्णिम वाग्लेको भनाई पनि समावेश रहेको छ। आउँदो बजेटमा मध्यमवर्गलाई करको भार कम गरिनेछ। कर प्रणाली परिमार्जन मार्फत देशभित्रै बसेर पनि विश्व बजारमा सेवा दिन सकिने अवसर सिर्जना गर्न सरकार लागि परेको छ। त्यसै गरी रूप खड्काको भनाई पनि समावेश गरिएको छ, उहाँ कर विज्ञ हुनुहुन्छ। नेपालको व्यक्तिगत आयकरको उच्चतम वैधानिक सीमान्त दर 39 र प्रभावकारी कर दर 32% छ। यी दुवै दक्षिण एसियाका उच्च दर हुन्, यसमा परिमार्जन हुनुपर्छ। नेपालको आयकरको दर घटाउनुपर्छ। कर दर घटाउँदा उपभोक्ता क्रय शक्ति बढ़छ, क्रय शक्ति बढ़दा खर्च बढ़छ र अर्कोतर्फबाट स्वत समग्र कर पनि बढ़छ। सुदर्शन राज पाण्डे कर विज्ञ एवं चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ। उहाँ दक्षिण एसियामै उच्च करको बोझ, नेपालमा कान्तिपुर दैनिकको खबर हो यो। बागमती र गण्डकीको आर्थिक वृद्धि राष्ट्रिय अनुमान भन्दा बढ़ी, गोर्खापत्र दैनिकमा खबर रहेको छ। देशको समग्र कुल ग्रास्त उत्पादनको अनुमान भन्दा दुई प्रदेशको आर्थिक वृद्धिदर बढ़ी रहने देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 प्रदेशगत कुल ग्रास्त उत्पादनमा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय अनुमान भन्दा 3.85% बढ़ी हुने देखिएको छ। स्थिर मूल्यमा मापन गरिएको उपभोक्ताको मूल्य को प्रादेशिक कुल ग्रास्त उत्पादनको सबैभन्दा उच्च वार्षिक वृद्धिदर बागमती प्रदेशको 5.40% र गण्डकीको 5.01% रहने अनुमान गरिएको छ। बागमती र गण्डकीको आर्थिक वृद्धि राष्ट्रिय अनुमान भन्दा बढ़ी आजको गोर्खापत्र दैनिकको अर्थ पृष्ठमा यो खबर प्रकाशित छ। धानको उत्पादन घट्दा मधेस प्रदेशको अर्थतन्त्र शिथिल। चालू आर्थिक वर्षमा सबैभन्दा कम मधेसमा 1.31% मात्रै आर्थिक वृद्धि, सबैभन्दा बढ़ी बागमतीमा। नयाँ पत्रिका दैनिकको अर्थ पृष्ठमा यो खबर समावेश रहेको छ। चालू आर्थिक वर्ष 2082-83 मधेस प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा कम 1.31% मात्रै हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रादेशिक कुल ग्रास्त उत्पादन जीडीपी सम्बन्धी अनुमानित तथ्याङ्कले मधेसको अर्थतन्त्र शिथिल भएको देखाएको हो। कुन प्रदेशको अर्थतन्त्र कस्तो समाचारमा उल्लेख गरिएको छ। कोशीको 10.43% वृद्धि दर 3.13%, त्यसै गरी मधेसको 8.63% वृद्धिदर 1.31%, बागमतीको 24.23% 5.50% वृद्धि, त्यसै गरी गण्डकीको 5.93% 5.01% वृद्धि, त्यसै गरी लुम्बिनीको 9.37% 2.87% वृद्धि, त्यसै गरी कर्णालीको 2.77% 2.94% वृद्धि, सुदूरपश्चिमको 4.64% 3.28% वृद्धि, 24.23% बागमती प्रदेशको सबैभन्दा ठूलो कुल ग्रास्त उत्पादनको आकार र वृद्धि दर पनि बागमती प्रदेशकै बढ़ी देखिएको छ भने गण्डकी प्रदेशको वृद्धि दर पनि सकारात्मक रहेको विषयलाई आज नयाँ पत्रिका दैनिकको यो समाचारमा उल्लेख गरिएको छ। खरिद कानून अवलम्बनमा लापरवाही हुँदा समस्यामा पूर्वाधार आयोजना, कारोबार दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। त्यसै गरी पोखरा महानगरको चेतावनी, फिर्के खोलाको खोला घरभित्रका संरचना शनिबारभित्र खाली गर्नु, आर्थिक पृष्ठमा यो खबर रहेको छ। त्यसै गरी अन्नपूर्ण पोष दैनिकले आफ्नो आर्थिक पृष्ठमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको मारमा जलविद्युत पीपीय दर परिमार्जनको माग, जीडीपीको आकार र वार्षिक आर्थिक वृद्धि दरमा बागमती अगाडि लगायतका प्रसंगहरू प्रकाशित छन्। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगहरूसँगै कार्यक्रम अखबारको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।